Tonight, let's turn to Ephesians 5.
आज राति एफिसी पाँच अध्यायमा पल्टाउँ.
And so tonight we're going to look at Paul's teaching on marriage.
यस साँझ चाहिँ पाउलले विवाहको बारेमा दिएको शिक्षालाई अध्ययन गर्नेछौँ.
And we'll read verses 22 through 33.
अनि हामी चाहिँ 22 देखि 23 पदसम्म पढ्नेछौँ.
Wives, submit yourselves unto your own husbands as unto the Lord, for the husband is the head of the wife, even as Christ is the head of the church, and he is the Savior of the body. Therefore, as the church is subject unto Christ, so let the wives be to their own husbands in everything. Husbands, love your wives, as Christ also loved the church, and gave himself for it, that he might sanctify and cleanse it with the washing of water by the word, that he might present it to himself a glorious church, not having spot or wrinkle or any such thing, but that it should be holy and without blemish. So ought men to love their wives as their own bodies. He that loveth his wife loveth himself. For no man ever yet hated his own flesh, but nourisheth and cherisheth it, even as the Lord the church. For we are members of his body, of his flesh, and of his bones. For this cause shall a man leave his father and mother, and shall be joined unto his wife, and they two shall be one flesh. This is a great mystery, but I speak concerning Christ and the church. Nevertheless, let every one of you in particular so love his wife even as himself, and the wife see that she reverence her husband.
एफिसी 5 22 देखि 33. हे पत्नीहरू हो, प्रभुको अधीनमा रहे झैं आफूलाई आआफ्ना पतिको अधीनमा सुम्प, किनकि पति पत्नीका शिर हुन्, जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ, अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ. यसकारण जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी नै पत्नीहरू पनि हरेक कुरामा आआफ्ना पतिका अधीनमा रहन्. हे पतिहरू हो, आआफ्ना पत्नीलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो. त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई, जसमा दाग वा चाउरी वा यस्तै अरू कुनै कुरा हुँदैनन्, तर त्यो पवित्र र निष्कलङ्क हुन्छ. यसै कारण पतिहरूले आफ्ना पत्नीलाई आफ्नै शरीरहरूलाई चाहिँ प्रेम गर्नुपर्छ. जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, उसले आफैलाई प्रेम गर्दछ. किनकि कुनै पनि मानिसले कहिले आफ्नो शरीरलाई घृणा गरेको छैन, तर त्यसलाई पालन पोषण र स्याहार सुसार गर्दछ, जसरी प्रभुले पनि मण्डलीलाई गर्नुहुन्छ. किनकि हामी उहाँकै शरीरका, उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्ग हौँ. यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग मिलिरहनेछ, अनि ती दुई एउटै शरीर हुनेछन्. यो त एउटा ठुलो रहस्य हो, तर म ख्रीष्ट र मण्डलीको विषयमा बोल्दछु. तरै पनि तिमीहरूमध्ये हर एकले आफ्नी पत्नीलाई आफैलाई चाहिँ प्रेम गरोस्, अनि पत्नीले आफ्ना पतिको डर मानोस्.
Alright, this is the greatest teaching on marriage in the world.
संसारमै विवाहको सम्बन्धीमा सबैभन्दा महान शिक्षा यही नै हो.
There's nothing like this anywhere else in any other religion.
यो जस्तै कुरा शिक्षा संसारको कुनै ठाउँमा कुनै धर्ममा पाइँदैन.
And when we were preaching out in Kirtipur, the university students said, well, what's the difference between the Bible and other religions?
Kirtipurma hamile prachar garda hudi tya bishwavidyalayka vidyarthiharule hamlai sodhe, ke farak cha aru dharma ra Bible ma?
And the answer is everything.
Yasko jawab ho sabai kura.
Everything.
Sabai kura farak cha.
Beginning with the God.
Sabhanda suruma parmeshwar nai farak hunchha.
But God made marriage and God is teaching us about marriage.
Tara parmeshwar le biwah banaunu bhayo ra parmeshwar le hamlai biwah ko barema sikaudai hunuhuncha.
And we see here that this is a mystery.
अनि यहाँ हामी देख्छौँ कि यो एउटा रहस्य हो.
This is a great mystery, verse 32.
यो एउटा ठुलो रहस्य हो, 32 पद.
And what does that mean?
यसको माने के हो?
It is something that was hidden in the Old Testament time and revealed in the New Testament scriptures.
यो यस्तो एउटा कुरा हो जो पुरानो नियमको समयमा गोप्य राखिएको थियो तर नयाँ नियमको समयमा आएर चाहिँ प्रकट गरिएको छ.
And this teaching about marriage is a mystery.
अनि यो विवाह सम्बन्धीको यो शिक्षा चाहिँ रहस्य हो.
We don't find it in Genesis.
यो शिक्षा उत्पत्तिमा हामी भेट्दैनौ.
None of the prophets spoke about this.
कुनै पनि अगम वक्ताले यसको बारेमा चर्चा गरेनन्.
But the Bible tells us that marriage is a picture of Christ and the church.
The Bible le bataudacha ki vivaha chai Christ ra mandali ko beech ko sambandh ko tasbir ho.
And so when God made marriage in Genesis 2, he had the church in mind.
Tesele utpatti 2 adhyayma jaba parmeshwar le vivaha shuru garnu bhayo waha ko soch ma chai mandali rahirheko thiyo.
And so I want to start tonight with some lessons from this passage about Christ and the church.
त्यसले साँझ चाहिँ सुरु गर्न चाहन्छु म चाहिँ यही खण्डबाट केही पाठहरू लिएर ख्रीष्ट र मण्डलीको सम्बन्धलाई लिएर.
And this is for every true believer.
अनि यो चाहिँ प्रत्येक साँचो विश्वासीको निम्ति शिक्षा हो.
Maybe you're not married, but if you're saved, you are the bride of Christ.
तपाईं अविवाहित हुनु होला अहिले तर तपाईं चाहिँ मुक्ति पाएको व्यक्ति हुनुहुन्छ भने तपाईँ ख्रीष्टको दुलही हुनुहुन्छ.
And we see, first of all, the church is Christ's body.
सबभन्दा पहिला हामी यहाँ देख्छौँ कि मण्डली चाहिँ ख्रीष्टको शरीर हो.
They are one, verse 30.
उनीहरू एक छन् 30 पद अनुसार.
For we are members of his body, of his flesh and of his bones.
किनकि हामी उहाँकै शरीरका उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्ग हौँ.
And that is a figure of speech.
अनि यो चाहिँ भाषाको एउटा अलङ्कार हो.
Jesus has a body, actual body.
उहाँको येशूको एउटा शरीर छ, एउटा वास्तविक शरीर छ.
He rose from the dead in a body.
उहाँ बौरेर उठ्नु भयो एउटा शरीर लिएर.
And they touched it.
अनि उहाँको शरीरलाई छुन सकिन्थ्यो.
They were afraid. They said he's a spirit.
उनीहरू डराएका थिए, उहाँ एउटा आत्मा हुनुहुन्छ, भूत हुनुहुन्छ.
He said, "No, touch my scars."
तर उहाँले भन्नुभयो मेरो घाउहरूलाई छोएर हेर.
And he ate food.
अनि उहाँले चाहिँ खानेकुरा पनि खाएर देखाउनु भयो.
He has a body.
उहाँको शरीर छ.
He's sitting, he's in heaven today.
आज उहाँ स्वर्गमा हुनुहुन्छ.
By his spirit, he's everywhere.
तर उहाँको आत्माद्वारा चाहिँ उहाँ सबैतिर हुनुहुन्छ.
But Jesus has a body forever.
येशूको सदाको लागि एउटा शरीर छ.
He is a man.
उहाँ एक मानिस हुनुहुन्छ.
But here we read that we, the believers, are members of his body.
तर यहाँ चाहिँ हामी पढ्छौँ कि हामी विश्वासीहरू चाहिँ उहाँको शरीरका अङ्ग हौँ.
And that is a figure of speech. It's not literal, but God is teaching us great spiritual truths.
तर यो वाक्य चाहिँ एउटा भाषाको अलङ्कार हो. यसको माने चाहिँ यो अक्षरशः हुबहु होइन तर यसले चाहिँ एउटा ठुलो सत्यता सिकाइरहेको छ.
Amazing truth.
एउटा अचम्मको सत्यताहरू यहाँ रहेका छन्.
When you, the member of your body, the member of your body is you.
तपाईँको शरीरको अङ्गहरू भन्दाखेरि ती तपाईँ नै हुन्.
It's part of you. It's you.
तपाईँकै भाग हुन् अर्थात् तपाईँ नै हो अङ्गहरू.
And God is teaching us how close the believer is with Christ.
परमेश्वरद्वारा सिकाउँदै हुनुहुन्छ कि ख्रीष्टसित विश्वासीहरू कति नजिक छन्.
The Trinity is one.
त्रि एक एक हुनुहुन्छ.
God the Father, God the Son, and God the Spirit are one.
परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा एक हुनुहुन्छ.
And when Jesus died on the cross, he cried out, my God, why hast thou forsaken me?
जब येशु क्रुसमा हुनुहुन्थ्यो उहाँले चाहिँ यसरी भन्नुभयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भयो.
And because of our sin, at that time, he became separated from the Father.
अनि हाम्रो पापको कारणले गर्दा त्यस बेला चाहिँ उहाँ पिताबाट अलग पारिनु भयो.
He was always one with the Father.
उहाँ सधैँ पितासित एक हुनुहुन्थ्यो.
And they were in perfect fellowship.
अनि उहाँहरू सिद्ध संगतिमा हुनुहुन्थ्यो.
We can't imagine that just a little bit.
त्यो हामी कल्पना गर्न सक्दैनौ केवल अलिकति मात्र.
But God is saying that the believer has become one like that with Christ.
तर अब बाइबलले बताइरहेको छ कि विश्वासीसँग विश्वासी चाहिँ ख्रीस्टसित त्यस्तो प्रकारले एक भएको छ.
What is your body?
तपाईको शरीर के हो?
By your body you do your work.
तपाईको शरीरद्वारा तपाईले तपाईको कामहरू गर्नुहुन्छ.
And by your body you show yourself to people.
आफ्नो शरीरद्वारा तपाईले आफूलाई अरू कहाँ प्रकट गर्नुहुन्छ.
I can't see your spirit tonight.
म तपाईको आत्मा आज देख्न सक्दिन.
You have a spirit but I can't see that.
तपाईको आत्मा छ तर म त्यो
देख्न सक्दिन. Only see your body.
म केवल तपाईको शरीर मात्र देख्न सक्छु.
That's what how you show yourself.
त्यसरी नै हो तपाईले आफूलाई देखाउनुहुन्छ.
And the Bible says we'll leave this body one day.
बाइबलले बताउँछ कि एक दिन हामीले यो शरीरलाई छोड्ने छौ.
And that teaches us some things about Christ and his body.
यसले चाहिँ ख्रीष्ट र उहाँको शरीरको बारेमा केही कुराहरू बताउँछ.
He will accomplish his work through the church forever.
उहाँले आफ्नो मण्डलीद्वारा आफ्नो काम सदा सर्वदा उहाँले सम्पन्न गरिरहनु हुनेछ.
He will show his character through the ages, through the church.
उहाँले युगसम्म आफ्नो मण्डलीद्वारा आफ्नो चरित्रलाई प्रदर्शन गर्नुहुनेछ.
The Bible says he will be glorified in the saints, 2 Thessalonians 1:10.
बाइबलले बताउँदछ कि उहाँ आफ्नो पवित्र जनहरूमा महिमित हुनुहुनेछ, 2 Thessalonians 1:10.
And by looking at the church, the world will learn about Christ and they will see Christ.
अनि मण्डलीलाई हेरेर संसारले ख्रीष्टको बारेमा सिक्न सक्नेछ, ख्रीष्टलाई देख्नेछ.
And that begins in this life.
अनि त्यो काम चाहिँ यही जीवनबाट सुरु हुन्छ.
And when the world looks at the church, the true churches, they should see something about Christ.
जब संसारले साँचो मण्डलीहरूलाई देख्छन् हेर्छन् उनीहरूले चाहिँ ख्रीष्टको बारेमा केही न केही देख्नु पर्ने हो.
The church is Christ's body.
मण्डली चाहिँ ख्रीष्टको शरीर हो.
The church is the Christ is the head of the church, verse 23.
अनि ख्रीष्ट चाहिँ मण्डलीको शिर हुनुहुन्छ त्यही पदमा.
Christ is the head of the church.
ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ.
He is our elder brother.
उहाँ चाहिँ हाम्रो जेठो दाजु हुनुहुन्छ.
He is the firstborn among many brethren.
उहाँ चाहिँ धेरै दाजुभाइहरू मध्येमा पहिलो जन्मेको अथवा पहिलो उहाँ जेठो हुनुहुन्छ.
That means he's older brother.
यसको माने चाहिँ उहाँ चाहिँ जेठो दाजु हुनुहुन्छ.
And but he's more than that.
तर त्यो भन्दा बढी हुनुहुन्छ.
He's our bridegroom.
उहाँ चाहिँ हाम्रो दुल्हन हुनुहुन्छ.
But he's more than that.
तर त्यो भन्दा बढी हुनुहुन्छ.
He's our lord and master.
उहाँ चाहिँ हाम्रो प्रभु र मालिक हुनुहुन्छ.
Christ is not just one thing for the believer.
उहाँ ख्रीष्ट चाहिँ विश्वासीको लागि केवल एक एउटा कुरा मात्र हुनुहुन्न.
And that is telling us that he's the head is telling us that he is that the church is to be subject to him in everything, verse 24.
अनि उहाँ मण्डलीको शिर हुनुहुन्छ भन्ने कुराले हामीलाई यो बताइरहेको छ कि मण्डली सबै कुराहरूमा उहाँको अधीनमा हुनुपर्छ, 24 पद अनुसार.
And also verse 23, he's the savior of the church.
साथै उहाँ चाहिँ मण्डलीको मुक्तिदाता पनि हुनुहुन्छ, 23 पद.
He is the savior of the body.
उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ.
Savior, he redeemed us.
मुक्तिदाता भन्नाले उहाँले हाम्रो उद्धार गर्नुभयो.
And he protects us.
उहाँले हामीलाई रक्षा गर्नुहुन्छ.
John 10:27-28.
योहन्ना 10:27-28.
He intercedes for us.
उहाँले हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ.
Hebrews 7:25. He supplies our needs.
हाम्रो खाँचोहरू पूरा गर्नुहुन्छ.
Hebrews 13:5-6.
Hebrews 13:5-6.
He cares for us.
उहाँले हाम्रो वास्ता गर्नुहुन्छ.
1 Peter 4:7.
पहिलो पत्रस 5:7.
4:7.
4:7. 5:4.
Is it? I think you're right. I don't know why I get those numbers mixed up.
Getting old.
It's not old.
Oh.
For he careth for you. 1 Peter 5:7.
Pailo Patris Panska Sat.
And he said, I'm getting old, but I am not. It's not true. All right, so he is the savior of the church. He loved the church and gave itself for it. Verse
25.
Gave himself for it on the cross. And he proved his love by that great sacrifice. He loved the church and gave himself for it. He sanctifies and cleanses the church. Verse 26. That he might sanctify and cleanse it with the washing of water by the word. And that's what he's doing today. And he's using his word. And that's what should be happening here in this conference. But He cannot wash you unless you receive the word. And so we see that lessons about Christ and the church. He nourishes and cherishes the church, verse 29. No man ever yet hated his own flesh, but nourisheth and cherisheth it even as the Lord the church. He's gentle with the church, like a mother with a baby.
But like
a good father, he chases and rebukes.
And
he warns the unruly and he comforts the feeble-minded. 1 Thessalonians 5:14.
5:14.
He's got more gray hair than I do. He will present the church to himself a holy church.
Verse 27.
A holy church. And that's his goal. And that's what he will do. Nothing can stop him. And you can't stop him. And the world can't stop him. And he knows how to deal with stubborn children. He's a very wise father. And he is going to present to himself a glorious church.
And
every believer will be in the image of Christ, Romans 8:29. That will happen. If you are saved, you will be in the image of Christ. There are a lot of people in churches that are not saved.
मण्डलीमा चाहिँ त्यहाँ धेरैजना व्यक्तिहरू हुन्छन् जसले मुक्ति पाएका हुँदैनन्.
They never grow.
उनीहरू कहिले बढ्दैनन्.
The word of God does not change them.
परमेश्वरको वचनले उनीहरूलाई परिवर्तन गराउँदैन.
They can sit at a meeting like this every year and nothing ever changes.
यस्तो सभामा उनीहरू वर्षै पछि उनीहरू वर्ष अन्तर केही बदलिँदैन.
That's not salvation.
त्यो चाहिँ मुक्ति पाएको होइन.
Be very careful.
एकदम होशियार हुनुहोस्.
Jesus spoke about those that profess his name, but he said, I don't know you.
यीशुले त्यस्ता व्यक्तिहरुको बारेमा चाहिँ भन्नुभयो जसले चाहिँ उहाँको नाम लिन्छन् तर प्रभुले भन्नुभयो मैले तिमीहरूलाई कहिले
चिन्दिन. I don't know you.
मैले तिमीलाई चिन्दिन.
Christ doesn't know you, you're not saved.
क्रिस्टले तपाईलाई चिन्नुहुन्न भने तपाईले मुक्ति पाउनु भएको छैन.
He will present the church to himself a holy church.
उहाँले मण्डलीलाई एउटा पवित्र महिमित मण्डलीको रूपमा आफैलाई उपस्थित आफ्नै सामु उपस्थित गराउनुहुन्छ.
That great work begins in this life.
यो महान कार्य चाहिँ यही जीवनमा सुरुवात हुन्छ.
And it will be finished when we have the resurrection body and we live with him in glory.
त्यो काम त्यो दिन सम्पन्न हुनेछ जुन दिन हामीले बौरी उठाएको शरीर प्राप्त गर्नेछौँ र हामी आउनेवाला संसारमा उहाँसँगै चाहिँ बास गर्नेछौँ.
Glorious church, verse 27.
महिमित मण्डली भनेको छ 27 पदमा.
Colossians 3:4 says we will appear with him in glory.
कलोसी 3:4 ले भन्दछ कि हामी उहाँसँगै महिमामा देखा पर्नेछौँ.
He will come in his glory with the holy angels, Matthew 24:30.
मत्ती 24:30 अनुसार उहाँ चाहिँ आफ्नो महिमित स्वर्गदूतहरूको साथमा उहाँ देखा पर्नुहुनेछ.
And he will come from heaven in his glory, Revelation 19:14.
उहाँ चाहिँ स्वर्गबाट आफ्नो महिमामा प्रकट हुनुहुनेछ प्रकाश 19:14.
And then at that time his people will appear with him in glory.
अनि त्यस वक्त उहाँका जनहरू उहाँसँगै महिमामा प्रकट हुनेछन्.
That is all true.
यी सब कुरा साँचो.
And that was a good lesson from this passage on the church and Christ and the church.
अनि यो खण्डबाट नै यो असल पाठ हामी पाउँछौं ख्रीष्ट र मण्डलीको विषयमा.
And I hope you write things like that down and then go and read all those verses.
अनि म चाहिँ आशा गर्छु तपाईले चाहिँ यस्ता कुराहरू टिप्नु हुनेछ र घर गएर तपाईले यी सब पदहरू फेरि पढ्नु हुनेछ.
I've been studying the Bible for 45 years.
मैले बाइबल चाहिँ 45 वर्ष भयो अध्ययन गरिरहेको.
And you can learn something from me.
अनि तपाईले चाहिँ मबाट केही न केही त सिक्न सक्नुहुन्छ.
And come to church to capture something.
मण्डली आउँदा चाहिँ केही न केही पक्रनको लागि आउनुस्.
You won't hear teaching like this in many churches.
धेरै मण्डलीहरुमा यस्तो खालको शिक्षा तपाईले चाहिँ सुन्नु हुने छैन.
And so we're thankful for all of our young people that have a hunger to learn God's word.
अनि हाम्रो सबै जवानहरुको लागि चाहिँ हामी धन्यवादी छौं जो चाहिँ परमेश्वरको वचन सिक्नको लागि चाहिँ उनीहरु भोका छन्.
But we want to look at the wife. God starts here with the wife.
र हामी अब पत्नीलाई हेर्न चाहन्छौं. परमेश्वरले चाहिँ पत्नीबाट सुरु गर्नुहुन्छ यो खण्ड.
The wife.
पत्नी.
And all the men are saying, that's right, let's start with her.
अनि सबै पुरुषहरुले भन्दै छ, हो पत्नीबाट सुरु गरौँ.
Right, Dorje? Let's start with her. Well, that's where God starts.
अब परमेश्वरले त्यहीबाट सुरु गर्नुहुन्छ.
Right here in Ephesians 5:22.
Ephesians 5:22.
Wives, submit yourselves unto your own husbands as unto the Lord. For the husband is the head of the wife, even as Christ is the head of the church, and he is the Savior of the body. Therefore, as the church is subject unto Christ, so let the wives be to their own husbands in everything.
ए पत्नीहरू हो, प्रभुको अधीनमा रहे चाहिँ आफूलाई आफ्ना पतिको अधीनमा सुम्प. किनकि पति पत्नीका शिर हुन्, जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ. यसकारण जसरी मण्डली ख्रीष्टको अधीनमा छ उसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना पतिका अधीनमा रहन्.
In this teaching on the husband and wife, God begins, the Spirit of God begins with the wife.
त्यसैले पति र पत्नीको यो सम्बन्धको विषयमा यो शिक्षा दिँदाखेरि चाहिँ परमेश्वरको आत्मा चाहिँ पत्नीबाट सुरु गर्नुहुन्छ.
And it seems that maybe he should start with the husband.
त्यसै गर्दाखेरि चाहिँ यस्तो देखिन्छ, सायद उहाँले त पतिबाट सुरु गर्नुपर्ने थियो कि.
He's the head.
किनभने पति नै शिर हुन्.
So why not start with him?
अनि त्यसले किन उसबाट पतिबाट सुरु नगर्नु भएको?
Well, we know that the marriage is the picture of Christ and the church.
अब हामीलाई थाहा छ कि विवाह चाहिँ ख्रीष्ट र मण्डली बीचको सम्बन्धको तस्बिर हो.
And the wife is to submit to the husband as the church is to submit to Christ as her head.
पत्नी चाहिँ आफ्नो पतिको अधीनमा सुम्पनु पर्छ जसरी ख्रीष्ट चाहिँ मण्डलीको अधीनमा सुम्पनु पर्छ जुन ख्रीष्ट चाहिँ उनको शरीर के मण्डलीको शिर हुनुहुन्छ.
Submission to authority is very important to God.
अधिकारको मुनि आफूलाई सुम्पनु भन्ने कुरा चाहिँ परमेश्वरको लागि अति नै महत्त्वपूर्ण कुरा हो.
He is the God of order.
परमेश्वर चाहिँ व्यवस्थित क्रमको परमेश्वर हुनुहुन्छ.
Romans 13 says he has established authority.
रोमी 13 अध्यायले बताउँदछ कि परमेश्वरले अधिकार भन्ने कुरालाई स्थापना गर्नुभएको छ.
And he is the head of all authority and all authority comes from him.
अनि उहाँ नै सबै अधिकारको भन्दा पनि माथि अधिकारी हुनुहुन्छ र सबै अधिकार चाहिँ उहाँबाट नै आएका हुन्छन्.
And the Bible teaches us that even in the Trinity there is order.
अनि बाइबलले यो सिकाउँदछ कि त्रि एक परमेश्वरमा समेत त्यहाँ चाहिँ क्रम रहेको छ.
1 Corinthians 11:3.
पहिलो कोरिन्थी 11 को 3 पदमा.
But I would have you know that the head of every man is Christ. And the head of the woman is the man, and the head of Christ is God.
पहिलो कुरान्थी 11 को 3. तर तिमीहरूले यो कुरा जानेको म चाहन्छु, प्रत्येक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ र स्त्रीको शिर पुरुष हो अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ.
God has established order. See, the Father is the head of the Son.
परमेश्वरले यो क्रमलाई व्यवस्थित ढंगले स्थापना गर्नुभएको छ. पिता
There is order in the Trinity.
त्रिएकतामा त्यहाँ क्रम रहेको छ.
And God has established order in the whole, in the government, Romans 13:1.
साथै परमेश्वरले चाहिँ शासन सरकारमा पनि उहाँले चाहिँ
He has established order in the secular government.
परमेश्वरले संसारको सरकारको सवालमा पनि त्यहाँ क्रम भन्ने कुरा स्थापना गर्नुभएको छ.
And he's established order in the home.
साथै उहाँले चाहिँ घर परिवारमा पनि यो क्रमलाई उहाँले स्थापना गर्नुभएको छ.
The father is the head of the marriage.
बुवा नै विवाहको त्यहाँ शिर के अरे त्यहाँ शिर रहेको हुन्छ.
The mother and father are the head of the children.
बुवा र आमा चाहिँ छोराछोरीका शिर हुन्.
And there's order of authority even among angels.
अनि स्वर्गदूतहरुको बीचमा पनि त्यहाँ क्रम र अधिकारको तह हुन्छ.
In Ephesians 3:10 we read about principalities and powers in heavenly places.
एफेसी 3 को 10 मा हामीले पढ्छौं कि त्यहाँ प्रधानहरु छन् अधिकारीहरु छन् स्वर्गीय स्थानहरुमा पनि.
And those are ranks of authority.
अनि ती चाहिँ अधिकारका विभिन्न तहहरू हुन्.
And the archangel is at the top.
सबभन्दा माथि चाहिँ प्रधान स्वर्गदूत रहेको हुन्छ.
1 Thessalonians 4:16.
पहिलो थेसलोनिकी 4 16
The archangel means the highest angel.
प्रधान स्वर्गदूत भन्नाले चाहिँ सबभन्दा उच्च स्वर्गदूत.
Michael is that angel.
अनि मिकाएल नै त्यो स्वर्गदूत हुन्.
Romans 12:7 he is the head of the angels.
रोमी 12 को 7 मा चाहिँ उ चाहिँ ती स्वर्गदूतहरुको पनि प्रमुख हुन्.
We know his name.
उसको नाम हामीलाई थाहा छ.
And so this is very important to God.
अनि त्यसैले परमेश्वरलाई चाहिँ यो ज्यादै महत्त्वपूर्ण कुरा हो.
Very very important.
ज्यादै ज्यादै महत्त्वपूर्ण. अघि रोमी 12 को 7 भनेको थियो प्रकाश 12 को 7 हुनुपर्ने.
Rebellion against God's order was sin of the devil.
परमेश्वर को व्यवस्था को विरुद्ध में जानु नै शैतान को पाप थियो.
He was the first rebel.
ऊ नै सबभन्दा पहिलो विद्रोही थियो.
He is alive tonight.
ऊ आज राति पनि जिउँदै छ.
Many angels followed him in that rebellion.
यस विद्रोहमा थुप्रै स्वर्गदूतहरू उसलाई पछ्याए.
If you want to be a rebel, you're following him.
तपाई यदि विद्रोही बन्न चाहनुहुन्छ भने तपाई चाहिँ शैतानको पछि लाग्दै हुनुहुन्छ.
To rebel against God's order of authority is rebellion against God.
परमेश्वरको व्यवस्थाको विरुद्धमा जानु भनेको चाहिँ परमेश्वरकै विरुद्धमा विद्रोही बन्नु हो.
Look at this very clearly. Romans 13:1-2.
यस कुरालाई चाहिँ हामी हेरौं रोमी 13 को 1 र 2 पदमा.
Romans 13:1-2 Let every soul be subject unto the higher powers, for there is no power but of God. The powers that be are ordained of God. Whosoever therefore resisteth the power, resisteth the ordinance of God, and they that resist shall receive to themselves damnation.
हरेक मानिस उच्च अधिकारीहरूको अधीनतामा रहोस् किनकि कुनै अधिकारी छैन जो परमेश्वरबाटको होइन अनि जो अधिकारीहरू छन् ती परमेश्वरद्वारा नियुक्त गरिएका हुन् यसकारण जसले अधिकारीको विरोध गर्दछ त्यसले परमेश्वरकै विधिलाई विरोध गर्दछ अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन्
So the Bible's very clear about this.
त्यसैले बाइबल यस विषयमा एकदम स्पष्ट छ
There's no power but of God.
परमेश्वरबाट बाहेक अरू कुनै अधिकारीहरू छैनन्
God gave the Father power.
परमेश्वरले बुवालाई अधिकार दिनुभएको छ
God gave the mother power. Over the children. God gave this government power over the citizens. God gives church leaders power over the church members. It's all from God. God's plan. And whosoever resists the power resists the ordinance of God.
अधिकारीको विरोध गर्छ भने उसले परमेश्वरकै अधिकार अथवा विधिलाई विरोध गर्दछ
And if you're still a rebel against authority, you have not repented and you are not saved.
यदि तपाईँ अझ पनि अधिकारीको विरोध गर्नुहुन्छ भने तपाईँले पश्चाताप गर्नुभएको छैन तपाईँले मुक्ति पाउनु भएको छैन
There are some young people in this room that are rebels.
कोही कोही यहाँ जवानहरू छन् जो विद्रोही छन्
Rebels. There are some wives in this church that are rebels. You are stubborn. You don't obey anybody. There are some in this room. And you don't obey your husband. And you don't obey your church leaders. And if they come to visit you, you'll smile like you really like them.
यदि उनीहरू भेट्न आयो भने तपाईँ चाहिँ हाँसिलो मुहार देखाउनुहुन्छ उनीहरूलाई माया गरेर
You say everything is fine here.
अनि तपाईँ भन्नुहुन्छ सब ठिक छ यहाँ.
But you are a liar and you are a rebel.
तर तपाईँ एउटा झुटा बोल्ने व्यक्ति
And that's your testimony.
तपाईँको गवाही नै यस्तै छ.
That's your testimony.
तपाईँको गवाही यस्तै छ.
And your family knows it.
तपाईँको परिवारलाई यो थाहा छ.
Your neighbors know it.
छरछिमेकलाई थाहा छ.
And that's a very, very, very serious sin.
अनि यो चाहिँ एकदम गम्भीर पाप हो.
God starts with the wife.
परमेश्वर चाहिँ पत्नीबाट सुरु गर्नुहुन्छ.
If you are still a rebel,
यदि तपाईं
and you have not repented of that, you are not saved.
यदि तपाईं अझ पनि विद्रोही हुनुहुन्छ र तपाईंले त्यो पापबाट पश्चाताप गर्नुभएको छैन भने तपाईंले मुक्ति पाउनु भएको छैन.
There's not one example in the Bible of someone that gets saved but they're still a rebel.
बाइबलमा एउटै उदाहरण छैन जसले मुक्ति पाएपछि अझ पनि विद्रोहमा रहेनन्
We are still sinners after we're saved.
हामीले मुक्ति पाएपछि अझ पनि पापी त हुन्छौँ
But we're not still rebels.
तर अझ पनि विद्रोही त रहिरहेका
छौँ That's a lost person.
त्यो त हराएको व्यक्ति हो
That is a lost person.
त्यो हराएको व्यक्ति हो
I know I have been there.
मलाई थाहा छ म त्यो ठाउँमा थिएँ
There's no such example in the Bible.
बाइबलमा एउटै उदाहरण छैन
Definition of repentance is to surrender to God and stop being a rebel.
पश्चाताप भन्ने शब्दको परिभाषा नै यो हो कि विद्रोही हुन छोड्नु र अधीनतामा आउनु.
That's what repentance is.
पश्चाताप भनेको यही हो.
And Jesus said if you don't repent you will perish.
अनि यीशुले भन्नुभयो कि पश्चाताप गरेनौ भने तिमी उसरी नै नाश हुने छौ.
That's what Jesus said.
यीशुले यो भन्नुभयो.
You'll perish, you'll go to hell.
तपाईं नाश हुनुहुनेछ, नरक जानुहुनेछ.
If you don't repent.
यदि पश्चाताप गर्नुभएन भने.
God is God.
परमेश्वर परमेश्वर
हुनुहुन्छ. I am not God.
म परमेश्वर होइन.
God is God.
परमेश्वर परमेश्वर.
And I must submit to him. Surrender to him.
आउनु पर्छ आफूलाई सुम्पनु पर्छ.
That's what repentance is.
पश्चाताप भनेकै हो.
And then faith, you put your faith in Christ and his death on the cross for salvation.
अनि त्यसपछि तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुपर्छ र आफ्नो मुक्तिको लागि उहाँमाथि भरोसा गर्नुपर्छ.
That's what the prodigal son did.
त्यो उडाउ पुत्रले गरेको काम त्यही थियो.
He was a rebel.
ऊ विद्रोही थियो.
He didn't care anything about his father.
उसलाई बुवाको केही मतलब थिएन.
He didn't care anybody thing about anybody but me.
उसलाई कसैको केहीको मतलब थिएन केवल आफ्नै मात्र.
That's what's wrong with the rebel.
विद्रोहीको समस्या नि यही हो.
He loves himself.
उसले आफैलाई प्रेम गर्छ.
And nobody else.
कसैलाई गर्दैन.
And I've read about many people in prisons.
मैले चाहिँ झ्यालखानामा भएका मान्छेहरूको बारेमा धेरै कुरा पढेको छु.
They're there because they love themselves.
उनीहरू किन त्यहाँ छन् भने किनभने उनीहरू आफैलाई प्रेम गर्छन्.
The prodigal son changed his thinking.
एउटा पुत्रले आफ्नो विचार बदल्यो.
He came to repentance.
ऊ चाहिँ पश्चातापमा आयो.
And he said, I've sinned against God.
उसले भन्यो, मैले परमेश्वरको विरोधमा पाप गरेको छु.
I've sinned against my father.
अनि मैले मेरो बुवाको विरोधमा पाप गरेको छु.
That's the right order of thinking.
अब चाहिँ ठीक सोचाइ, अब क्रम चाहिँ के हो?
He said, I've sinned against God.
मैले परमेश्वरको विरोधमा पाप गरेको छु.
And then he said, I sinned against my father.
त्यसपछि दोस्रो स्थानमा उसले भने, मैले बुवाको विरुद्धमा पाप गरेको छु.
I understand that very well.
मैले यो कुरा चाहिँ एकदम राम्ररी बुझेको छु.
I rebelled against my father.
म आफ्नो बुवाको विरुद्धमा विद्रोह गरेको थिएँ.
And I actually think I hated him.
अनि मलाई लाग्छ म साँच्चै नै उहाँलाई घृणा गर्थे.
And I shook my fist at him when I was a teenager.
म चाहिँ टीनेजर भएपछि चाहिँ उहाँको विरुद्धमा मेरो मुट्ठी कसेर चाहिँ देखाएको थिएँ.
And I said, I will not cut my hair.
अनि मैले भने मेरो कपाल काट्ने वाला छैन म.
I will do what I please.
मलाई जे मन लाग्छ त्यही गर्छु.
I was very angry at him.
म उहाँसँग एकदम रिसाएको थिएँ.
And then I left home.
अनि मैले घर छोडेँ.
About age 16, 17.
17 वर्षको उमेरतिर.
And I was a rebel.
म चाहिँ विद्रोही थिएँ.
No one was going to tell me what to do.
के गर्नुपर्छ कसैले मलाई अराउने वाला थिएन.
And it's a terrible life, a rebel.
अनि खासमा एकदम नराम्रो, एकदम बर्बाद जीवन हो एउटा विद्रोहीको जीवन चाहिँ.
And I remember one time my father, I was traveling after the army, I was hitchhiking.
अनि मलाई याद छ म सेनाबाट निस्केपछि चाहिँ अमेरिकाको यताउता चाहिँ यात्रा गरिरहेको थिएँ. अर्को गाडीमा चढ्छ.
I was using drugs. I was
अनि म चाहिँ
just living out on the road.
अनि म चाहिँ लागु औषधि प्रयोग गर्दै अनि सडकमै म जिरहेको.
I had a little tent.
अनि मेरो सानो पाल थियो एउटा.
And I came home one time for a couple days.
केही दिनको लागि म घर फर्केको थिएँ एकचोटि.
And my dad was begging me to please change my way of living.
अनि मेरो बुवाले चाहिँ मसँग बिन्ती गर्दै हुनुहुन्थ्यो तिम्रो जीवन बदल भनेर.
He was very humble.
मेरो बुवा एकदम राम्रो हुनुहुन्थ्यो.
And he was on his knees actually.
अनि वास्तवमा उहाँ घुँडा टेकिरहनु भएको.
He was on his knees in front of me.
मेरो अगाडि घुँडा टेक्दै हुनुहुन्थ्यो.
Begging me to stop being a rebel.
विद्रोही हुन छोड भनेर चाहिँ मसँग बिन्ती गर्दै हुनुहुन्थ्यो.
I laughed at him.
म हाँसेर उडाएँ.
I laughed at him.
हाँसे.
And so I continued to travel.
अनि म चाहिँ यसरी हिँडिरहन लगातार गइरहेँ.
But then I met a Christian man.
तर एउटा क्रिश्चियन मान्छेलाई मैले भेटेँ.
And he taught me the Bible for about 4 days.
अनि उहाँले मलाई करिब 4 दिनको लागि बाइबल सिकाउनु भयो.
And I listened to him.
मैले कुरा सुने उहाँको.
And at the end of those days I repented.
अनि त्यो दिनहरूको अन्तमा मैले पश्चाताप गरे.
That's what I did.
त्यही गरे.
I stopped fighting against God.
म परमेश्वरसित झगडा गर्न छोडे.
I stopped being a rebel.
म विद्रोही हुन छोडे.
Being a rebel is a hard road.
विद्रोहीको जीवन चाहिँ एकदम कठोर बाटो हो.
But I'm thankful to God for his mercy.
तर म धन्यवादी छु उहाँको कृपाको लागि.
I remember the night it happened.
अनि मलाई त्यो रातको सम्झना छ.
It will happen at a certain time and place.
त्यो घटना एउटा निश्चित ठाउँमा, एउटा निश्चित समयमा हुने कुरा हो.
One young man repented when Charlie was preaching here just a few months ago.
एउटा जवान व्यक्तिले पश्चाताप गरे ठिक जुन बेला चार्लीले यहाँ प्रचार गर्दै हुनुहुन्थ्यो केही समय अगाडि.
And it happened to me one night.
मेरो जीवनमा पनि एक रात घटेको घटना.
And I submitted to God.
अनि मैले चाहिँ आफूलाई परमेश्वरको अधीनतामा.
It was a very quiet thing.
त्यो घटना चाहिँ ज्यादै शान्त घटना थियो.
Just something that happens in the heart.
त्यो यस्तो घटना जो चाहिँ हृदयमा हुने कुरा.
But it changes the life.
तर यसले जीवनै बदल्छ.
And I stopped being a rebel.
अनि म चाहिँ एउटा विद्रोही हुन छोडेँ.
And I have never been a rebel since then.
अनि त्यो दिनदेखि म कहिले पनि विद्रोही भएको छैन.
I am not a rebel.
म विद्रोही छैन.
I desire to obey God's word.
म परमेश्वरको वचन पालन गर्न इच्छा गर्छु.
Sometimes I sin.
कहिलेकाहीँ म पाप गर्छु.
But I don't want to sin.
तर म पाप गर्न चाहन्न.
I break God's word, but I don't want to.
परमेश्वरको वचन तोड्छु तर म तोड्न चाहन्न.
And I confess that and I'm sorry for that.
अनि म त्यो स्वीकार गर्छु अनि त्यसको लागि म दुखी छु.
And when I sin against people, I confess the sin to those people.
अनि व्यक्तिहरूको विरुद्धमा मैले पाप गरे भने ती व्यक्तिहरूसँग मेरो पाप स्वीकार गर्छु.
I'm not a rebel anymore.
म छैन अबदेखि उसो.
I don't want to be a rebel ever again.
म कहिले 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 पनि विद्रोही हुन
चाहन्न.
मुक्ति भनेको यस्तो हो.
Mother, wife, if you have not done that and you don't have that new spirit, you're not saved.
आमाहरू पत्नीहरू यदि तपाईँले यो गर्नुभएको छैन र यो नयाँ आत्मा तपाईँसँग छैन भने तपाईँले मुक्ति पाउनु भएको छैन.
I see in the New Testament examples of godly of wives, Christian wives.
म नयाँ नियममा म व्यक्तिहरू अनि क्रिश्चियन आइमाईहरूको उदाहरणहरू देख्छु.
You can see them there.
उनीहरूलाई तपाईँले देख्न सक्नुहुन्छ जस्तो कि प्रिस्किल्ला.
We see these women here.
यी स्त्रीहरूलाई हामी देख्न सक्छौँ बाइबलमा.
And yes, that's her. The wife of Aquila.
अक्विलाको श्रीमती प्रिस्किल्ला.
Was she a rebel?
कि उनी विद्रोही थिए त?
Did she have a testimony that she was still a rebel against her husband?
आफ्नो पतिको विरुद्धमा अझै पनि विद्रोही छन् भने त्यस्तो गवाही थियो प्रिस्किल्ला?
No.
थिएन.
There's no such thing in the Bible.
त्यस्तो कुरा बाइबलमा भेटिदैन.
If you would meet Priscilla, then
यदि त्यो बेला तपाईँले प्रिस्किल्लालाई भेट्नु भएको भए
and get to know her very well,
उसलाई राम्रोसँग चिन्जान गर्नु भएको भए
you would find out that she was still a sinner.
तपाईँले के थाहा पाउनुहुन्थ्यो भने अझ पनि पापी नै छ.
But you would find out that she's not a rebel.
तर के चाहिँ तपाईँले भेट्टाउनु थियो भने प्रिस्किल्ला चाहिँ विद्रोही छैन.
She is submitting to authority. That's her desire.
प्रिस्किल्ला चाहिँ अधिकार को मुनि आफूलाई सुम्बेको छ.
We don't do that perfectly.
सिद्ध रूपमा चाहिँ हामीले त्यो पालन
the desire of the true Christian is that.
तर साँचो क्रिस्चियनको इच्छा चाहिँ यस्तो हुन्छ.
This is very important.
एकदम महत्त्वपूर्ण कुरा.
That's why God starts here.
त्यसैले हो परमेश्वरले चाहिँ यहाँबाट सुरु गर्नुहुन्छ.
This is not my teaching.
यो मेरो शिक्षा होइन.
This is God's word.
यो परमेश्वरको वचन हो.
And so the same thing, we see the same thing here in Ephesians 6. Look there for a moment. You would think that God would start with the Father. But he doesn't. He starts with the children. God hates rebellion.
परमेश्वरलाई विद्रोह एकदम घृणास्पद कुरा हो.
And so before he talks to the Father in verse 4,
अनि त्यसैले बुवाहरूलाई चारौँ पदमा चौथो पदमा कुरा गर्नु अगाडि
he talks to the children in verses 1-3 about submission to authority.
उहाँले एकदेखि तीन पद चाहिँ नानीहरूसित कुरा गर्नुहुन्छ अधिकारको मुनि हुनुपर्छ भनेर.
This is a big thing with God.
परमेश्वरको लागि यो भयङ्कर ठुलो कुरा हो.
The first thing really that God did with Adam, according to what we see in Genesis 2, is He gave Adam a law.
पहिलो कुरा आदम सित परमेश्वरले गर्नुभएको व्यवहारमा हामी देख्छौँ उत्पत्ति 2 कि परमेश्वरले आदमलाई एउटा नियम
दिनुभयो.
माफ गर्नुहोस् है, पाप गर्नु अगाडि परमेश्वरले आदमलाई पहिलो कुरा चाहिँ नियम दिनुभयो. उहाँले भन्नुभयो यो सबै बगैँचा तिम्रो हो,
एन्जोय इट,
तिमी यसमा रमाऊ.
But do you see that tree over there, that one?
तर देख्छौ त्यो रुख देख्छौ त्यहाँ?
Don't eat that fruit.
त्यो फल नखानु.
And the day you eat thereof, you will die.
जुन दिन तिमीले खान्छौ त्यही दिन तिमी निश्चय मर्नेछौ.
God doesn't just talk.
परमेश्वर केवल कुरा मात्र गर्नुहुन्न.
When God gives a law, God enforces that law.
जो परमेश्वरले नियम दिनुहुन्छ उहाँले त्यो नियमकार नियमलाई लागू गरी छाड्नुहुन्छ.
So much so that he took our punishment upon himself to fulfill that law.
यहाँसम्म कि उहाँ आफैले आफूमाथि हाम्रो पापहरू लिएर त्यो व्यवस्थालाई पूरा गर्नुभयो.
We see the same thing about servants and masters, Ephesians 6:5-9.
एफिसी 6 5 देखि 9 मा मालिकहरुको सवाल र दासहरुको सवालमा पनि त्यही कुरा पाउँछौं.
He doesn't begin with the master.
उहाँले मालिकबाट अर्थ दिन सुरु गर्नुहुन्न.
That's in verse 9.
त्यो चाहिँ 9 पदमा छ.
But he begins with four verses to the servants about obedience to the master.
तर उहाँले चार चारवटा पदहरु दासहरुबाट सुरु गर्नुहुन्छ मालिकहरुको अधीनमा बस्नु पर्छ भनेर सिकाउँदै.
Do you have a master?
के तपाईको मालिक छ?
Almost everyone in this room has a master.
यो कोठामा भएको सबैको कोही न कोही मालिक छ.
Do you obey them?
के तपाई मालिकको आज्ञा मान्नुहुन्छ?
Do you steal from them?
के उनीहरुबाट चोर्नुहुन्छ?
I hear about people in our office over there in the school, how they just talk and waste time. Over in the school, I hear about workers wasting time and talking when they should be working.
अनि मैले चाहिँ त्यो स्कुलमा काम गर्नेहरु चाहिँ गफ गरेर अनि काम गर्नको सट्टामा चाहिँ समय खेर फालिरहेको बारेमा सुनिरहन्छ.
You're a thief.
तपाई चोर हुनुहुन्छ.
You're a thief.
तपाई चोर हुनुहुन्छ.
You're not getting paid to talk.
गफ गर्नको
लागि. Check your phone.
गफ गर्नको लागि तपाईलाई पैसा
दिइदैन. अनि paid to check your phone and look at Facebook or whatever.
अनि आफ्नो फोनमा हेर्न अथवा फेसबुक अथवा के हेर्नको लागि चाहिँ तपाईलाई चाहिँ तलब दिएको त
होइन. You're a thief.
तपाई चोर हुनुहुन्छ.
And you're disobedient to God. Right here, read those verses.
अनि तपाई चाहिँ परमेश्वरको अनाज्ञाकारी हुनुहुन्छ. यो चार पदहरू यहाँ यहीँ पढ्छौँ.
This is where God starts.
परमेश्वरले सुरु यहाँबाट
गर्नु. No little thing.
यो सानो कुरा होइन.
Rebellion against authority, disobedience against authority is not a little thing.
अधिकारको विरुद्धमा विद्रोह गर्नु र अधिकारको विरुद्धमा चाहिँ आज्ञा तोड्नु चाहिँ सानो कुरा होइन.
God begins with the wife.
परमेश्वरले चाहिँ पत्नीबाट सुरु
गर्नु. Wives, submit yourselves unto your own husbands as unto the Lord. For the husband is the head of the wife, even as Christ is the head of the church, and he is the Savior of the body. Therefore, as the church is subject unto Christ, so let the wives be to their own husbands in everything.
हे पत्नीहरू हो प्रभुको अधीनमा रहे चाहिँ आफूलाई आफ्ना पतिको अधीनमा सुम्प किनकि पति पत्नीका शिर हुन् जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ यसकारण जसरी मण्डली ख्रीष्टको अधीनमा छ उसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना पतिका अधीनमा रहन्
That's where God starts.
परमेश्वरले कुरा सुरु गर्नुहुन्छ यहाँबाट.
Honor the husband and submit to the husband, God says.
परमेश्वर भन्नुहुन्छ आफ्नो पतिलाई आदर गर्नु पतिको अधीनमा बस्नु.
The husband's the head.
पति चाहिँ शिर हुन्.
That's been true from the beginning of creation.
यो कुरा चाहिँ सृष्टिको सुरुदेखि नै साँचो रहेको छ.
Adam was the head from the beginning.
Adam chai suru dekhi nai shir thie.
Eve was never the head of anything.
Hawa kahile pani kunai kura ko shir thiena.
That's God's plan.
Parmeshwar ko yojana yasto cha.
God created Adam first.
Parmeshwar le srishti suru ma chai Adam lai garnu bhayeko.
And he gave him commandments and gave him work.
Ani uslai aagya haru dinu bhayo, uslai kaam dinu bhayo.
And then Eve was made.
अनि त्यसपछि हव्वाको सृष्टि भयो.
As his helper.
उसको सहयोगी बनाए. यो संसारमा. यो उसको काम.
His most important helper in this world.
अनि यो संसारमा आदमको सबैभन्दा महत्त्वपूर्ण सहयोगी भनेको चाहिँ उसको पत्नी हो.
The highest example in the New Testament of a godly wife is Sarah.
नयाँ नियममा उल्लेख भएको सबैभन्दा सबैभन्दा उत्तम स्त्रीको उदाहरण जब दिइन्छ त्यो चाहिँ साराको उदाहरण.
In 1 Peter 3, 5 and 6.
पहिलो पत्रस 3:5 र 6.
And the Bible says she called Abraham what? You know?
अनि बाइबलले साराले आफ्नो श्रीमानलाई अब्राहमलाई चाहिँ के भनेर सम्बोधन गर्थे तपाईलाई थाहा छ?
You guys are going to answer that. called him Lord.
प्रभु भनेर सम्बोधन गरे.
Called him Lord.
प्रभु भनेर.
God says I like that. He put it in his word.
परमेश्वरले यो भन्नुभयो आफ्नो वचनमा यहाँ राखिदिनु भएको छ मलाई मन पर्छ.
Peter was preaching that to his wife. This is God's word.
पत्रुसले आफ्नो श्रीमतीलाई यो प्रचार गरिरहेको थिएन यो त परमेश्वरको वचन हो.
Called him Lord.
अब्राहमलाई प्रभु भनेर
The husband's the head. He's supposed to be a loving head.
पति चाहिँ शिर हो अनि उ चाहिँ एउटा प्रेमिलो शिर हुनुपर्ने हो.
But he's the head.
तर उ शिर त हो.
There's not two heads.
दुईटा शिर त छैन.
There can't be two heads.
दुईटा टाउको हुन सक्दैन.
And so submission to the husband is what God wants from the wife.
त्यसैले आफ्नो पति प्रति अधीनतामा बस्नु यो नै परमेश्वरले पत्नीबाट चाहनु भएको कुरा हो.
And that is a heart matter.
अनि यो कुरा चाहिँ हृदयको मामिला हो.
Pradesh preached about that today a little.
यसको बारेमा अलिकति प्रदेशले अघि छोएको थियो.
That obedience and the honor is two different things.
कि आज्ञा पालन र आदर भन्ने कुरा दुईटा फरक कुराहरू हुन्.
And what God wants from the wife is not just obedience but honor. Verse 33.
अनि परमेश्वरले पत्नीबाट चाहनु भएको चाहिँ आज्ञा पालन मात्र होइन तर आदर हो. 33 पदमा
Ephesians 5:33. Nevertheless, let every one of you in particular so love his wife even as himself, and the wife see that she reverence her husband.
तरै पनि तिमीहरू मध्ये हर एकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गरोस् अनि पत्नीले आफ्ना पतिको डर मानोस्.
Well, those are big words.
यी शब्दहरू ठुला शब्दहरू हुन्.
And that reverence can only come because of love.
अनि यस्तो आदर भाव चाहिँ केवल प्रेमबाट मात्र आउन सक्छ.
That's the only way that can come.
यस्तो आउन सक्ने चाहिँ त्यसरी मात्र हो.
And Ephesians 5 doesn't mention the wife loving the husband.
एफिसी 5 ले पत्नीलाई प्रेम गरोस् भनेर नै उल्लेख त गरेको छैन.
But elsewhere Paul did mention this.
तर अन्य ठाउँमा पावलले त्यो उल्लेख त गरेको छ.
In Titus 2:4.
तितसलीको 4 मा
the honor toward the husband will come from love, from Christ's love.
पति प्रति यस्तो आदर भाव चाहिँ प्रेमबाट ख्रीष्टको प्रेमबाट आउँछ.
That they may teach the young women to be sober, to love their husbands, to love their children.
चारमा तिनीहरूले तरुणी स्त्रीहरूलाई सचेत हुन आफ्ना आफ्ना पतिलाई प्रेम गर्न आफ्ना नानीहरूलाई माया गर्न सिकाउन.
It will come from love.
यो चाहिँ प्रेमबाट निस्कने कुरा हो.
It's not like the little boy.
त्यो चाहिँ त्यो केटो जस्तो होइन.
And the father said, "Sit down."
बुवाले उसलाई भन्यो, "बस."
And the little boy said, and the little boy didn't do anything.
अनि सानो केटोले केही पनि गरेन.
And the father said, "Sit down."
अनि बुवाले भने, "बस."
If you don't sit down, I'll spank you.
बसेन भने म तिमीलाई छडी लाउँछु.
And the little boy said, "Okay, I'll sit down."
अनि केटोले भन्यो, "हुन्छ, म बस्छु."
But I'm standing in my heart.
तर म हृदयमा त उभिराछु.
That's obedience.
त्यो चाहिँ आज्ञा पालन
हो. But it's not honor.
तर आदर त होइन.
It's not love.
त्यो प्रेम होइन.
It's not reverence.
त्यो आदर भाव होइन.
And so this is what God says to the wife.
त्यसैले परमेश्वरले पत्नीलाई भन्नुभएको कुरा यही हो.
It's a beautiful thing.
ज्यादै सुन्दर कुरा हो.
The Christian home should be a beautiful thing.
क्रिश्चियन परिवार चाहिँ सुन्दर कुरा हुनुपर्ने हो.
To bow the body but not bow the heart is rebellion.
शरीरलाई चाहिँ झुकाउनु तर हृदय चाहिँ नझुक्नु.
Many will do this in Christ's kingdom.
क्रिस्टको राज्यमा धेरै जनाले यसो गर्ने छन्.
Many young people do this in Christian homes.
धेरै क्रिस्चियन घर परिवारमा जवान जवानीहरूले यसो गर्छन्.
And they even sit in meetings like this.
अनि उनीहरू यस्तो
with their Bibles.
उनीहरू यस्तो सभामा पनि बस्छन् आफ्नै बाइबल लिएर बस्छन्.
But in their heart they're far away, they're rebels.
तर उनीहरूको हृदयमा उनीहरू धेरै टाढा छन्, उनीहरू विद्रोही छन्.
Well, the wife needs to be an example for the children.
त्यसैले पत्नी चाहिँ आफ्नो छोराछोरीको लागि उदाहरण हुनुपर्छ.
We're going to continue this tomorrow.
यो कुरा चाहिँ हामीले भोलि अगाडि बढाउनेछौँ अझ.
And I hope your wives will not be sick tomorrow.
अनि म आशा गरिरहेछु तपाईँ पत्नीहरू चाहिँ भोलि बिरामी नपर्नु भएको.
You don't want to be sick tomorrow.
भोलि त बिरामी पर्नु छ.
Because after that we're going to talk to the husband.
किनभने त्यसपछि चाहिँ हामी पतिहरूसँग कुरा गर्नेवाला छौ.
God has more to say to the husband than to the wife.
पत्नीहरूलाई भन्दा पतिहरूलाई परमेश्वरको भन्ने कुरा धेरै छ.
Maybe I'll be sick tomorrow.
सायद म नै बिरामी पर्छु.
Let's pray.